नमस्कार, यो हो उज्यालो रेडियो नेटवर्क सिधा कुरा प्रष्ट विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। सरकारले दूधमा आत्मनिर्भर हुने योजना ल्याए पनि यो चुनौतीपूर्ण छ। सरकारी तथ्याङ्क अनुसार अहिले वार्षिक 18 देखि 19 लाख टन दूध उत्पादन भइरहेको छ। दूधमा आत्मनिर्भर हुन वार्षिक 25 लाख टन दूधको उत्पादन हुनुपर्छ, तर वर्षमा 6 लाख टन बढी दूध उत्पादन गर्न चुनौतीपूर्ण रहेको सरकारवालाहरूको भनाइ छ। गाई भैंसी पालन गर्ने परम्परागत चलन कम हुन थालेपछि दूध उत्पादन पनि घट्न थालेको हो। दूध उत्पादन बढाउन प्रयास पनि भइरहेको छ। आज हामी दूध उत्पादन बढाउनको लागि भइरहेको प्रयासको विषयमा छलफल गर्छौ, तर शुरूमा कृषि सम्बन्धी खबर। साथमा हुनुहुन्छ साथी सजना तिमल सिन्हा।
देशलाई कृषिमा आत्मनिर्भर बनाउने घोषणा गरेको सरकारले कृषि क्षेत्रमा बजेट विनियोजन गर्न उपेक्षा गरेको छ। देशको अर्थतन्त्रमा झण्डै 1/3 योगदान पुर्याउने कृषि क्षेत्रमा आगामी वर्षको लागि कम बजेट विनियोजन भएको हो। अर्थमन्त्री कृष्ण बहादुर महराले कुल गार्हस्थ उत्पादनमा 28.9% योगदान पुर्याएको कृषि क्षेत्रलाई 24 अर्ब 26 करोड 19 लाख रूपियाँ मात्र विनियोजन गर्नुभएको छ। कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकरणको माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्ने योजना बनाए पनि पर्याप्त बजेटको व्यवस्था नगरिएको हो। सरकारले स्थानीय तहमा बजेट पठाएको कारण कृषिमा कम देखिएको भए पनि स्थानीय तहमा पठाएको बजेटबाट तलबी लगायत अन्य विकास निर्माणले प्राथमिकता पाउनेछन्। त्यसै गरी पशुपक्षी विकास मन्त्रालयको बजेट पनि चालू आर्थिक वर्षमा भन्दा घटेको छ। सरकारले उत्पादनका साधनको सहज र सुलभ उपलब्धतामा जोड़ दिएका कारण बर्खे र हिउँदे बालीको उत्पादनमा भएको वृद्धिले कृषि क्षेत्रमा 5.3% वृद्धि दर हासिल हुने अनुमान गरेको छ। देशको कुल गार्हस्थ उत्पादनमा झण्डै 30% योगदान गर्ने र 2/3 नेपालीको प्रमुख पेशाको रूपमा रहेको कृषिमा गुणात्मक सुधार ल्याउन पहल गरेको जनाएको छ। कृषि क्षेत्रका कार्यक्रमलाई परिष्कृत गर्दै कृषिको एकीकृत विकास गर्न कृषि विकास रणनीतिले पहिचान गरेका कार्यक्रमलाई प्राथमिकता दिँदै वैज्ञानिक, व्यावसायिक र वातावरण अनुकूलित बनाउँदै आर्थिक वृद्धिको दिगो आधार तयार गरिने उल्लेख गरिएको छ। यस्तै प्रादेशिक सन्तुलन कायम गर्ने गरी सरकारी, निजी र सहकारी क्षेत्रबाट ठूला शीत घर तथा भण्डारण केन्द्र निर्माण गर्ने, मध्य पहाड़ी लोकमार्ग र उत्तर दक्षिण लोकमार्गको नजिकै कृषि उपज बजारको पूर्वाधार निर्माण गरी कृषिमा बजारको पहुँच वृद्धि गर्ने कार्यक्रम ल्याएको छ। निश्चित दूरीमा कृषि उपज केन्द्र तथा नर्सरी स्थापना गर्नुका साथै खेती स्थलदेखि बजारसम्म कृषि सड़कको विस्तार गरी कृषकको बजार पहुँच, लागत र कारोबार लागत घटाउने नीति लिइएको छ। स्थान विशेषको तुलनात्मक र प्रतिस्पर्धी लाभको उत्पादन पहिचान गरी उत्पादनका साधनको समुचित वितरणको माध्यमबाट कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य पनि राखिएको छ। स्थानीय बालीको संरक्षण तथा विकासमा विशेष कार्यक्रम ल्याउने, प्राविधिक तथा वित्तीय उत्प्रेरणाका लागि कृषि सामग्री समयमै सुलभ रूपले कृषक समक्ष पुग्ने उपयुक्त मूल्य श्रृंखला स्थापित गर्दै कृषकले आफ्नो उत्पादनको उचित मूल्य र बजारमा पहुँच पाउने सुनिश्चितता गर्ने भएको छ। कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्ने, प्रांगारिक खेती विस्तार गरी नेपाली कृषि उत्पादनलाई विश्व बजारमा निर्यात गर्न ब्रान्डिङ गर्ने, सामूहिक खेती र करार खेतीको अवधारणालाई कार्यरूपमा उतार्न तत्काल यस सम्बन्धी नीति कार्यान्वयन गर्ने भएको छ। खेती गर्ने किसानलाई एकीकृत रूपमा प्राविधिक सहयोग उपलब्ध गराउने, प्रादेशिक सन्तुलन कायम हुने गरी सरकारी, निजी र सहकारी क्षेत्रबाट शीतघर तथा भण्डारण केन्द्रहरूको निर्माण गर्ने कार्यलाई निरन्तरता दिइने बजेटमा उल्लेख छ। जमीनको क्षेत्रफल र स्वामित्वका आधारमा किसानको वर्गीकरण गरी योगदानमा आधारित किसान निवृत्ति भरण उपलब्ध गराउन अध्ययन गर्ने, कृषि श्रमिकलाई क्रमशः सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने, युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न कृषि र पशुपालन व्यवसाय उन्मुख गराउने कार्यक्रम रहेको छ। कृषि र पशु बीमाका लागि दिइदै आएको प्रिमियम अनुदान दिने र कृषि सहकारीको क्षमता वृद्धि गरी बीमा सहकारी मार्फत कार्यान्वयन गर्दै बीमा सेवालाई एकीकृत गरी यसलाई देशभर विस्तार गर्ने योजना छ। दूधमा आत्मनिर्भर हुने घोषणा गरेको सरकारले दुग्ध उद्योग स्थापना, गाईको नस्ल सुधारको लागि उन्नत प्रजनन केन्द्र स्थापना, कृषि तथा पशुपक्षी कर्जाको ब्याजमा प्रतिशत अनुदान व्यवस्था, रासायनिक मल र उन्नत बीउमा अनुदानका कार्यक्रम ल्याएको छ। कृषि मन्त्रालय मातहत सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत व्यावसायिक कृषि उत्पादन पकेट तथा ब्लक विकास कार्यक्रम, बाली तथा उत्पादन विशेष क्रियाकलापहरू, कृषि बजारको पूर्वाधार निर्माण सुधार सहयोग कार्यक्रम, मत्स्य विकास कार्यक्रम, एकवटा एक कृषि र पशु विकास प्राविधिक कार्यक्रम, साना सिंचाई, कृषि प्रचार सेवा कार्यक्रम, कृषि आय आर्जन कार्यक्रम स्थानीय तहमा हस्तान्तरण गरिने भएको छ। त्यसैगरी पशु विकास सेवा अन्तर्गतका अधिकांश कार्यक्रम बंगुर तथा कुखुरा पालन सहकारी कार्यक्रम, पशुपक्षी बजार प्रवर्धन कार्यक्रम, पशु आहार विकास कार्यक्रम, पशु स्वास्थ्य नियमन, पशु सेवा प्रसार कार्यक्रम, कर्णाली अञ्चल पशु विकास कार्यक्रम पनि स्थानीय तहबाटै कार्यान्वयन हुने भएको छ। सिंचाई अन्तर्गत भूमिगत स्यालो ट्युबलेट, सिंचाई मर्मत सम्भार आयोजना, नयाँ प्रविधिमा आधारित सिंचाई योजना, समृद्ध तराई मध्य सिंचाई विकास विशेष कार्यक्रम पनि तल्लो तहमै पठाएको छ। कृषि क्षेत्रले पछिल्लो दशक यताकै उच्च आर्थिक वृद्धिदर हासिल गरेको छ। सरकारले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदनले कृषि क्षेत्रको आर्थिक परिसूचक 5.32% वृद्धि भएको देखिएको हो। चालू आर्थिक वर्षमा धानको उत्पादन लक्ष्यभन्दा पनि बढ़ी भएका कारण यसको सकारात्मक प्रभाव समग्र कृषि क्षेत्रको आर्थिक वृद्धिमै परेको हो। यो वर्ष मुख्य बाली धानको उत्पादन 21.66% बढ़ेर 52,30,000 टन पुगेको छ। धान उत्पादनमा 10% घटबड हुँदा कुल गार्हस्थ उत्पादनमा 1% कम बेसी हुने अवस्था अनुसार यो वर्ष कुल गार्हस्थ उत्पादन वृद्धिमा पनि धान र समग्र कृषि क्षेत्रको योगदान पनि सकारात्मक देखिएको हो। मुख्य खाद्यान्न बाली धान र दोस्रो मकैको उत्पादन बढ़ेको तथा गहुँको उत्पादनमा पनि वृद्धि हुने प्रक्षेपण गरिएको छ। समयमै मनसुन शुरू भएको, रासायनिक मल तथा उन्नत बीउको सहज उपलब्धता एवं कृषक माझ उन्नत प्रविधिको पहुँच बढ़ाउँदै गएकाले धानको उत्पादन बढ़ेको हो आर्थिक सर्वेक्षणमा भनिएको छ। पशुदाना उद्योगहरूमा मकैको माग बढ़ेकाले कृषकहरू मकै खेतीप्रति आकर्षित भई खेती विस्तार गरिनु, रासायनिक मल तथा उन्नत बीउको आपूर्तिमा सहजीकरण हुनु एवं अनुकूल मौसमको प्रभावले एकाइ उत्पादकत्वमा वृद्धि भई मकै उत्पादन बढ़ने देखिएको छ। अन्य बालीमा पनि बढ़ोत्तरी हुँदा कृषिमा सकारात्मक प्रगति हासिल भएको सर्वेक्षणमा उल्लेख गरिएको छ। गएको वर्ष 86,14,000 टन खाद्यान्न उत्पादन भएकोमा समग्र खाद्यान्न उत्पादनमा 13% वृद्धि भई यो वर्ष 17,41,000 टन पुग्ने अनुमान गरिएको छ। तथ्याङ्क अनुसार चालू आर्थिक वर्षमा जौ बाहेक सबैजसो खाद्यान्न उत्पादन बढ़ेको छ। दलहन अन्तर्गतका सबैजसो उपजको उत्पादन बढ़दो दरमा छ। तेलहन, आलु, तरकारी, फलफूल, मह लगायतका नगदे बालीको उत्पादन पनि यो वर्ष बढ़ीमा 16% बढ़ेको तथ्याङ्क छ। उखु, चिया, कफी, माछा लगायतका औद्योगिक बालीको पनि उत्पादन बढ़ेको छ। जुट र कपासको भने उत्पादन घटेको छ। कृषकलाई प्रोत्साहन र बजारीकरण गर्न सरकारले कर्णालीको गेडागुडी उपत्यका भित्री आए पनि गोदाममै ठन्किएको छ। खाद्य संस्थानका अनुसार गेडागुडीको मूल्य बजार भाउ भन्दा सस्तो छ, तर गएको आर्थिक वर्षमा ल्याइएको 600 क्विन्टल गेडागुडी अझै बिक्री हुन सकेको छैन। संस्थानले चालू आर्थिक वर्षका लागि थप 1060 क्विन्टल खरिद गरिसकेको छ। गेडागुडी बिक्री नभएपछि चैत 2 गते तत्कालीन आपूर्ति मन्त्री दीपक बोहराको अध्यक्षतामा बसेको बैठकले बाँकी गेडागुडी साल ट्रेडिङ कर्पोरेशनको आउटलेट मार्फत बिक्री गर्ने निर्णय गरेको थियो। संस्थानले अहिले तोकेको मूल्यमा नै गेडागुडी बिक्री गर्ने निर्णय भएको थियो, तर साल्टले बिक्रीका लागि चासो नदिएको संस्थानको आरोप छ। थापाथलीमा मौजदात सबै स्टक सिमी, फापर र उवा संस्थानको हाल कायम मूल्यमा बिक्री गर्न साल ट्रेडिङ कम्पनीलाई उपलब्ध गराउने र सालका उपत्यका बिक्री केन्द्रसम्म संस्थानले ढुवानी गरी पुर्याइदिने निर्णय भएको थियो। निर्णय हुँदा संस्थानका महाप्रबन्धक र सहायक महाप्रबन्धकको पनि उपस्थिति थियो। संस्थानका बिक्री वितरण महाशाखा प्रमुख एवं प्रवक्ता शंकर सापकोटाले भन्नुभयो, सालको आउटलेटबाट बिक्री गर्ने निर्णयमा हस्ताक्षर भए पनि कार्यान्वयन हुन सकेको छैन। निर्णयसँगै पहिलो लटमा 12 क्विन्टल साल्टको कार्यालयमा ढुवानी गरेको उहाँले बताउनुभयो। त्यसपछि बिक्रीका लागि ताकेताक गरिए पनि व्यवस्था गरेको उहाँले बताउनुभयो। मन्त्रीस्तरीय निर्णय भए पनि साल्टले बिक्री गर्न चाहेको छैन। उहाँले भन्नुभयो, ताकेताक गर्दा नाफाको कुरा मात्रै गर्छ। गएको आर्थिक वर्षमा संस्थानले सिमी, फापर र उवा गरी 662 क्विन्टल खरिद गरेको थियो। तीमध्ये 400 क्विन्टल फापर र 200 क्विन्टल सिमी गोदाममै थन्किएको छ। कर्पोरेशन्सका महाप्रबन्धक उर्मिला श्रेष्ठले संस्थानले निर्धारण गरेका मूल्यमा बिक्री गर्न नसकेको बताउनुभयो। अहिले संस्थानले थापाथली गोदामबाट मात्रै बिक्री गर्छ। एक ठाउँबाट मात्रै बिक्री हुँदा सर्वसाधारणको पहुँच पुग्न सकेको छैन। साल्टका आउटलेट देशभरि नै छन्। कर्णालीका उत्पादन त्यो आउटलेटबाट बिक्री गर्दा राम्रो बजारीकरण हुने मन्त्रालयको विश्वास छ।
यो थियो यस हप्ताका कृषि सम्बन्धी खबर। दूध उत्पादन बढाउने सरकारी योजना र भैंसी पालनको विषयमा कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि सम्बन्धी विशेष कार्यक्रम बदनिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। अब आजको मुख्य विषयतर्फ लागौं। सरकारले देशलाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखे पनि त्यो तत्काल पूरा हुने सम्भावना छैन। यसपटक विश्व दूध दिवसको अवसरमा पनि सरकारले दूधमा आत्मनिर्भर बनाउने योजना अघि सारेको छ। दूधमा आत्मनिर्भर बन्ने चुनौती र सरकारको योजनाबारे साथी मदन पौड्यालले पशुपंक्षी विभाग अन्तर्गत पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक केशम असामीसँग कुराकानी गर्नुभएको छ।
यो आत्मनिर्भर हुने अब स्वस्थ गुणस्तरीय दूध चाहिँ नि मानव स्वस्थ स्वास्थ्यको लागि चाहिँ अति उपयोगी भएको हुनाले यसमा सबैको पहुँचको लागि आवश्यक मात्राको गुणस्तरीय दूध उत्पादन गरी मान्छेलाई त्यो त्यति उपभोग गर्न सकिन्छ। पहुँच पुर्याउनको लागि चाहिँ दूधमा आत्मनिर्भर हुने अहिलेसम्म जुन हामीलाई वार्षिक 91 लिटर प्रति व्यक्ति प्रति वर्ष भनेर जुन हामीले किटान गरेका छौँ अब त्यो मात्रामा पुर्याउनलाई अहिलेको अवस्थामा 70 लिटर जति हामीले उपभोग गरिरहेका छौँ भने अपुग हुने दूध चाहिँ नि आगामी 3 वर्षभित्रमा हामीले उत्पादन गरेर त्यति बराबरसम्मको उपलब्ध गराउने बढ्दो जनसङ्ख्यालाई समेत आधार मानेर त्यतिसम्म गर्न सकिन्छ भन्ने उद्देश्यका साथ यो कामहरू चाहिँ दूधमा आत्मनिर्भर भनेको ठूलो मिसन लिएर यो काम गरेका छौँ। उद्देश्य लिएर कार्यक्रम सुरु गरेका छौँ।
जस्तो दूध चाहिँ अभावको अवस्था हो कि होइन, के छ
दूध? यस्तो छ, एउटा अलिक बढी उत्पादन हुने बेलामा बढी नै पनि भएको देखिन्छ र अलिक कम उत्पादन हुने अवस्थामा चाहिँ नि जुन महिनाहरू छन् त्यसमा चाहिँ नि कमै भएको छ। अब समग्रमा यस्तो छ, अहिले स्थानीय स्तरमा पनि दूधको खपत बढी छ। अब यो दूध मासु दुवैको खपत गर्ने जुन छ पहिलो उत्पादनमा यो बढेर गएको छ। त्यसकारण स्थानीय स्तरमा पनि दूध चाहिँ नि खपतको मात्रा बढे हुनाले कहिलेकाहीँ जुन दूध उद्योगीहरूले प्रसन्नकर्ताहरूले बिक्रीकर्ताहरूले जुन दूध उद्योगहरूले जुन दूध पर्याप्त मात्रामा पाइएन जुन अरू जुन यो जुन दूध कम उत्पादन हुने समयमा पाइएन भनेको कारण चाहिँ के भने यो एक त दूध पनि त्यो कम उत्पादन हुने अवधिको कारणले पनि भयो। अरू कुरो अहिले स्थानीय स्तरमा पनि दूधको खपत चाहिँ वास्तवमा बढी छ र सिधै उपभोक्ताले उत्पादनकर्ताको बिचमा नजिकै पनि खरिद बिक्रीको चाहिँ मात्र बढेको अवस्थामा पनि त्यो भएको हो। तर समग्रमा दूध हाम्रो त लाग्दैन, त्यसरी समग्रमा चाहिँ दूध उत्पादन कमी भयो र भने चाहिँ लाग्दैन।
जस्तो सरले सिजनको कुरा गर्नुभयो, महिनाको कुरा गर्नुभयो, कुन महिनामा चाहिँ दूध हाम्रो बढी उत्पादन हुन्छ, कुन महिनामा चाहिँ अलिकति कम हुन्छ?
छ छ महिनाको हिसाबबाट हुन्छ। वास्तवमा असोज पछिका छ महिना चाहिँ नि अब बढी राम्रो दुध उत्पादन हुने हो, अनि यो असोजभन्दा अगाडिको छ महिना चाहिँ नि कम दुध उत्पादन हुन्छ। हामीले मोटामोटी त्यसरी मान्छौँ। अब ठ्याक्कै सबै ठाउँ त्यही त मिल्दै खाँदैन, तर जे होस् मोटामोटी चाहिँ त्यही नै हो।
जस्तो सरले अहिले 70 लिटर भन्नुभयो प्रति व्यक्तिको हिसाबले वार्षिक हेर्दाखेरि, यसमा चाहिँ 21 लिटर समथिङ चाहिँ अलिकति अभाव भयो भने अभावको परिपूर्तिका माध्यमहरू के हुन्?
अब यसो छ, अब अहिले जुन हाम्रो जुन 21 लिटर जुन कमी भएको छ त्यसलाई अहिलेको हाम्रो वृद्धि दरले पनि ठ्याक्कै 3 वर्षमा 5-6% जान्छ नि अहिले हाम्रो वृद्धि दर छ, ठ्याक्कै त्यसले पुग्छ भने त होइन, तर हामीले अब त्यसलाई अलि व्यापकता बनाएर 12-13% वृद्धि हुने बित्तिकै त्यो लगभग पुनः आउँछ, र त्यो वृद्धि गर्ने उद्देश्यले अबको कार्यक्रमहरूलाई चाहिँ थप चाहिँ नि जस्तो आहारामा नस्ल सुधारमा र उत्पादनशील वस्तुहरू उत्पादन गर्ने क्रममा म चाहिँ यो अलिक वृद्धि गरेर त्यही रूपमा हामी कार्यक्रममा जाने प्रयास गर्दैछौँ।
भारतबाट दुध आउँछ कि आउँदैन सर?
त्यस्तो अहिले आइरहेको अवस्था त मलाई लाग्दैन। वास्तवमा थोरै कहिले कहिले इन सिजन अब अलिकति खुल्ला बोर्डरको कारणले हाम्रो आवाज जाव त छ, तर व्यापक रूपमा चाहिँ यो भनौँ न तरल दुध चाहिँ त्यस्तै अप्ठ्यारो पर्दाखेरि अब आधिकारिक सङ्घ संस्थाले पनि कहिले कहिले ल्याउनु पर्ने परिस्थिति आउन सक्छ, तर अहिले चाहिँ आएको अवस्था छैन, यतिखेर चाहिँ छैन। तर धुलो दुधहरू त अब त्यो आवश्यकता मात्रामा अब हाम्रा प्रशोधनकर्ताहरूले उद्योगीहरूले कहिले कहिले ल्याउनु पर्ने परिस्थिति छ, त्यो ल्याउनुहुन्छ, तर सोझै त्यो तरल दुधहरू जुन ताजा दुधहरू त्यसरी आएको छैन अहिले।
जस्तो दुध उत्पादनका मुख्य स्रोत भनेको गाई र भैँसी हुन्, भनेपछि हाम्रोमा चाहिँ गाई र भैँसीको तुलनात्मक रूपमा उत्पादन हेर्दाखेरि के छ अवस्था?
निश्चय नै अब यहाँले भने जस्तै दुध र गाई र भैँसीको बाटो नै दुध हाम्रो यहाँ उत्पादन हुने हो। बाख्राको दुध त हामी त्यति उत्पादन पनि हुँदैन, खाना हामीले खाने गरेको पनि छैन, होइन खाने पनि त्यति छैन, खाना त पर्छ तर त्यो सानानका बाख्राहरू पनि प्रसारमा छ सामान्य रूपमा, तर यहाँले भनेको एकदम सही कुरा हो कि गाई र भैँसी नै हो मुख्य। गाई भैँसीमा पनि अब हाम्रो तथ्याङ्कले अझै पनि भैँसीको दुध बढी आउँछ भनिन्छ र गाईको अलिक कम, तर उत्पादकत्वको हिसाबमा भैँसीभन्दा दुध चाहिँ गाईकमै बढी भएको हुनाले उन्नत स्तरीय नस्ल सुधारेको गाईबाट चाहिँ नि 2-3 गुणा बढी नै दुध गाईबाट 3 गुणासम्म पनि गाईले भैँसीको साधारण भैँसीको भन्दा बढी दिन्छ। तर अहिले अवस्थामा आर्जन के हुन्छ भने उन्नत खालको भैँसीले पनि गाईको रेसियोमा अनुपातमा लगभग दिनदिन त खोज्छ, तैपनि गाईकै बढी हुन्छ, त्यसमा गाईकोमा वृद्धि हुँदै गइरहेको अवस्था पनि हो, र भैँसीमा भन्दा गाईमा हामीले चाहिँ नर्स सुधार व्यापक रूपमा पनि भइरहेछ, र अब त भैँसी पनि सँगसँगै गइरहेछ, तैपनि अहिलेसम्म भैँसीको दुधबाट बढी चाहिँ नि भनौँ योगदान छ पूर्ण दुध उत्पादनमा चाहिँ पूर्ण दुध उत्पादनमा चाहिँ।
जस्तो हामीले यो दुध उत्पादन पकेट क्षेत्र भनेर चाहिँ त्यस्तो केही बनाएको अवस्था छ कि छैन अहिले के छ?
निश्चय नै वास्तवमा यो जिल्लाको भौगोलिक अवस्था अनुसार ठाउँ अनुसार यहाँ गाई बृहत्तर चाहिँ हामीले बृहत्तर भैँसी पकेट क्षेत्र बृहत्तर गाई पकेट क्षेत्र भनेर विस्तारमा अहिले यो हुलाकी राजमार्ग छ मध्यमार्गको त्यसको वरपरको चाहिँ कोरिडर र यो हुलाकी राजमार्ग भनेको तराई भयो मध्य पहाडी लोकमार्ग जुन छ त्यसको वरपरको क्षेत्रलाई मानेर र वास्तवमा दुध पनि बढी त्यसैमा छ त्यो मानेर त्यो पकेट क्षेत्रहरू ती जिल्लामा पर्ने पकेट क्षेत्रहरू स्रोत केन्द्रहरू वृहत्तर पकेट क्षेत्रहरू भने सबै भनौँ सम्भावित पकेट क्षेत्रहरूको चाहिँ किटानी साथ प्रति जिल्लामा छ ती क्षेत्रमा प्रति जिल्लामा छ।
बेला बेला आउने गर्छ नि दुधको बजारीकरणको कुरा, यसलाई चाहिँ कसरी लिने किसान उत्पादकहरूले?
यसो छ, अझै पनि हाम्रो औपचारिक चाहिँ प्रस्तुतित दुधमा चाहिँ बजारमा मोटामोटी कुल उत्पादनको 15% मात्रै आउँछ भनिन्छ, होइन अब बजारीकरणको कुरा त्यही हो किनभने अब स्थानीय उपभोग अब सिधै चाहिँ साना साना खालका डेरीहरूबाट चाहिँ गरिने बिक्री वितरण भयो, अनि अब मूल्यको कुरा पनि छ विभिन्न बेलामा त्यो कुराहरू आउँछन्। अब बजारीकरणमा के छ भने कतिपय अवस्थामा भौगोलिक विकृतता यो पूर्वाधारको विकासको कमले गर्दाखेरि बिहानको दुध बिहानै बेलुका दुध बेच्दै सङ्कलन गरेर बेच्न सक्ने अवस्था पनि कतिपय अवस्थामा छैन, त्यसले पनि कुनै स्तरमा असर पारेको छ, र कुनै ठाउँमा चाहिँ कस्तो भने अब बाटो पनि यो बर सिजनल बाटो एक प्रकार ऋतुगत मात्र चल्ने हिउँद र बर्खा चाहिँ वास्तवमा मिला पूर्ण रूपमा बाह्रै महिना चल्ने बाटो कतिपय अवस्थामा छैन, ढुवानीमा पनि समस्या, त्यस कारण पर्याप्त मतलब विस्तार हुने अवस्था भएको ठाउँमा पनि जहाँ चाहिँ बजार विस्तार हुन नसकेका हुनाले त्यो दुध चाहिँ पूर्ण रूपमा सङ्कलन गरेर ल्याउन नसकेको अवस्था भएको हुनाले अब कृषकले पनि त्यो खाएर संख्यामा तिम्रो उत्पादन वृद्धि गर्नेमा अलिकति बाधा चाहिँ त्यसमा छ। अब बिक्री वितरणमा चाहिँ त्यो कतिपय ठाउँमा अब ढुवानी गर्न पनि अब पर्याप्त मात्रामा ढुवानी साधन जुन जान्छ अब त्यसले आवश्यक मात्रामा चाहिँ दुध पाउँदैन, थोरै पाउन सक्छ, त्यो थोरै हुनसक्छ। त्यो अब फेरि बढी भएको बेला पनि तपाईँको त्यो बाटोघाटोको चाहिँ समय ऋतुले गर्दाखेरि काम नमिल्दा त्यो पनि समस्या छ। अरू कुरो अब कृषकले जुन उत्पादन जुन लागत लगाएर चाहिँ बिक्री चाहिँ उत्पादन गरेका छ त्यो लागत नपाइरहेको भन्ने पनि एउटा गुनासो पनि छ। कतिपय अवस्थामा त्यो सही पनि हो, कतिपय अवस्थामा चाहिँ के भने जहाँ आहारको पर्याप्त स्रोतहरू छन् त्यहाँ अब उत्पादन लागत पनि कम पर्छ, त्यसले गर्दाखेरि त्यस ठाउँमा त अलि यो दिगो रूपमा विस्तार हुँदै पनि गएको छ। जहाँ चाहिँ के अरे उत्पादन लागत चाहिँ अलिकति बढ्छ, लागत बढ्दछ र बजार मूल्यको साथ तुलना गर्दाखेरि त्यहाँ चाहिँ कम भएको हुनाले त्यो एउटा समस्या छ भने अरू कुरोको चाहिँ नि अब दुग्ध पदार्थको विविधीकरण लगायतका अलिकति विस्तार हुनुपर्ने, अहिलेको मेकानाइजेसन जुन यान्त्रिकरणको सिस्टममा चाहिँ कतिपय कुराहरू आफूले प्रशोधनका कुराहरूमा आफूले मेसिनेरीको चाहिँ उपकरणहरूको जानकारीमा या त्यसको मरम्मतमा केही समस्याहरू भएको हुनाले त्यसमा लागत बढिरहेको र प्रशोधनकर्ताहरूलाई पनि अलिक कतिपय थप सुविधाहरू प्राप्त होस् अन्यथा हामीलाई चाहिँ गाह्रो हुन्छ भन्ने त्यो समस्या देखाइरहेको र वास्तविक कुरा पनि हो।
जस्तो तपाईँले भनिरहनु भयो केही समस्याहरू जो दुग्ध उत्पादक जो किसानहरू छन् उनीहरूको गुनासा सम्बोधनका लागि पशु उत्पादन निर्देशनालयले चाहिँ के गरिरहेको छ?
हामीले वास्तवमा एउटा दुध उत्पादन लागत घटाउने हिसाबको लागि आहाराको क्षेत्रमा खास गरी घाँसमा आधारित पशुपालन पर्छ भनेर पहिलो चरणमा चाहिँ वास्तवमा घाँसकै उत्पादन गर्नुपर्ने रहेछ, आहारकै स्रोत जुटाउनु पर्ने भएको हुनाले घाँस खेती र बढी उत्पादन हुने आहारको बेला घाँस बढी उत्पादन हुने हेर्नु त्यो उत्पादित बढी घाँसलाई सुकाएर हे बनाएर त्यसलाई साइलेज बनाएर त्यो सुक्खा टाइममा त्यसलाई संरक्षण गरेर राखेर वर्षैभरि त्यो हरियो आहारा सुलभ आहारा पोसिलो आहारा उपलब्ध गराउने खालको कार्यक्रम एउटा छ भने अर्को चाहिँ के छ भने अब उत्पादनकर्ताहरूलाई यो यान्त्रिकरणको लागि पनि त्यो सहुलियतहरू सुविधाहरू दिने अनि अब वातावरणीय चाहिँ सुधारको लागि पनि गोठ सुधारहरू जुन जुन परम्परागत रूपमा रहेको जुन गोठहरू छन् तिनलाई पनि सुधार गर्ने चाहिँ गोठको सुधार गरिसकेपछि उत्पादन वृद्धि जसरी हुन्छ त्यस्तै स्वास्थ्य सम्बन्धी विशेष कार्यक्रम छ तिनीहरूलाई नि विभिन्न खालको रोगको लागि चाहिँ जस्तो खोपहरू भयो होइन त्यो हाम्रो पशुपति निर्माण पशु विभागबाट गर्छ त्यसलाई खोपहरू स्वास्थ्य सम्बन्धी कामहरू उसले पनि गर्छ उसले उत्पादन गर्छ भने हाम्रो पशुपन्ची बजार निर्देशालयबाट बजारीकरणको लागि पनि विभिन्न खालको कार्यक्रमहरू यो उत्पादन र उत्पादकत्व वृद्धिसँग सम्बन्धित भएर यो गरिरहेको छ र बजारीकरण सँगसँगै गरिरहेका छौँ।
घाँस सँगसँगै दानाको कुरा हुन्छ नि, दानाको भूमिका कतिको रहन्छ?
अनि दाना निश्चित रूपमा आवश्यक नपर्ने हुन पर्छ। अब केही अब 5-6 लिटर 6-7 लिटर दुध दिन गाईको लागि त हरियो घाँस या राम्रै खालको घाँस भयो भने त 8-10 लिटरसम्मलाई पनि यो तयारी दानाको नभए पनि हुन सक्ने अवस्था हुन्छ, त्यो पनि सबै ठाउँमा होइन। त्यसकारण केही न केही मात्रामा गुणस्तरी यो दाना तयार दाना पनि दिनुपर्ने अवस्था हुन्छ, हामीले त्यो दिइरहेको छौँ। तर के भने बढी दानैमै भर पर्नु पर्दा चाहिँ नि उत्पादन लागत बढ्ने अनि वस्तुको अवस्था पनि घाँस जस्तो चाहिँ राम्रो नहुने भएर हो।
र अन्तिममा किसान दाजुभाइ दिदीबहिनीहरूलाई दुध उत्पादन बढाउन तपाईँको सल्लाह चाहिँ के रहन्छ?
वास्तवमा यो दुध उत्पादन दुध भन्ने कुरा एउटा अमूल्य चिज, सन्तुलित खाना नभए नहुने, वृद्धदेखि बालकदेखि वृद्धसम्म सबैलाई सबै अवस्थामा चाहिने चिज भएको हुनाले यो उत्पादनकर्ताहरूले हामी कृषक जो दुध उत्पादनमा हामी संलग्न छौँ यहाँ यसमा यो व्यवसायमा संलग्न कृषकको भविष्य वास्तव उज्जवल छ। यो वास्तवमा यो यसमा चाहिँ निराश हुनुपर्ने कुरा केही पनि छैन। एउटा के छ भने हाम्रो यो गर्ने काममा केही परिपाटीमा समय सामूहिक रूपमा सुधार हुनुपर्ने र केही सुविधाहरू हामीले पनि दिलाउनु पर्ने र उहाँले पनि पाउनुपर्ने अवस्था छ र त्यो दिलाउन चाहिँ नेपाल सरकार पशु पन्छी विकास मण्डल पशु विभाग त्यसमा तत्पर छ र केही कुराहरू थपिने त्यो दिने सुविधा दिने क्रमहरू जारी पनि भएको छ। त्यसकारण ढुक्क भएर कृषकहरूले यो यसको चाहिँ निराशन यो अवस्था छैन, यो यसमा संलग्न सबै व्यवसाय कृषकहरूलाई चाहिँ म आजको दिनमा सबैमा चाहिँ उत्तरोत्तर प्रगति हुने प्रतिबद्धता र नेपाल सरकारले यसलाई सहयोग गर्ने प्रतिबद्धता पनि म जाहेर गर्दछु।
उहाँ हुनुहुन्थ्यो पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक केशव असामी। धेरै किसान भैँसी पालन छोडेर अरू व्यवसायमा लागेकाले पनि दूध उत्पादन बढ्न नसकेको हो। भैँसी पालनतर्फ आकर्षण बढाउन सरकारले काम पनि गरिरहेको छ। यसै विषयमा कुरा गर्न अहिले हामीसँग हुनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत सुनसरी तररामा रहेको राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रमका संयोजक रामोली शाह।
अब अनुसन्धान केन्द्रले अब देशको जुन अवस्था छ, जुन हाम्रो पशुपालनमा जुन भैँसी अहिले प्रमुख र यसले दूध र मासुमा, दूध त यसले 70% जति यसले नेपालको जति उत्पादन छ त्यसमा यसले योगदान भैँसीले गरेको देखिन्छ डाटाले भने, तपाईँको मासुमा 65% मासुकोबाट पनि योगदान। अहिले जुन किसानहरू जुन अहिले भैँसी मासुको लागि जुन राङ्गो पालन जुनमा आकर्षित भएको देखिन्छ त्यसलाई र हामीलाई यो भैँसीलाई कसरी विकास गर्ने त, र जुन अहिले घट्ने जुन 70 लाखबाट अहिले 50 लाखमा झरिसकेका छ जुन भैँसी संख्या दिन प्रतिदिन जुन घट्ने क्रम छ, त्यसलाई अब यसलाई नीति बनाएर नै अब सरकारले यसलाई अब कसरी हामीले अब के टेक्नोलोजीहरू उपलब्ध गराउने किसानलाई कि त्यहाँ कि त्यो सस्टेन होस्, त्यो अहिले मासुमा जुन माउहरू काटिएर जाँदै गरेका छ नि, र त्यो मेजर समस्या भनेको त्यो ऊ हुने टाइममा नब्याउने र त्यसले गर्दा अलि बाँझो देखाउने बित्तिकै बाँझो पनि देखाउँदै मासुको भाव मार्केटमा राम्रो भएकोले त्यो मासुमा बेचिहाल्ने जुन छ त्यसलाई सकभर अब हाम्रो के छ प्रविधि त त्यसलाई कसरी त्यो ब्याउने के कारणले त्यो ढिलो ब्याउँछ र त्यसलाई हामीले अब अहिले जुन जति चरण क्षेत्रहरू थियो मेन भैँसीहरू हाम्रो किसान दाजुभाइले चराएर पाल्ने गर्ने जुन सिस्टम थियो त चरण क्षेत्रको अभाव हुँदै गएकोले यसले ठूलो असर गरेको छ अरूभन्दा पनि, र मार्केट मासुको डिमान्ड र जुन छ नि त्यो अहिले बजारमा हाम्रो र जुन इन्ट्रेस्ट मासु खाने हामी जुन राङ्गोको मासुलाई अलिकता मन पराइदिएकोले हाम्रो इन्ट्रेस्ट बढ्दै गएको छ मासु खानमा र यसको मार्केट भ्यालु धेरै अलिक बढ्दै गएको
उत्पादनको लागि चाहिँ भैँसी पाल्ने संख्या घट्दै राङ्गो मासुको लागि चाहिँ राङ्गो पालनको संख्या बढ्दै हो,
होइन दुइटैमा आकर्षित त छ दुइटैमा छ, तर हामीले त्यसलाई माउलाई अलि व्यवस्थित गर्न सकेका छैन किनकि यो ठूलो एनिमल भएकोले भैँसी अलि हाइली डाइजेस्ट गर्ने यसलाई बढी खाना चाहिने भएकोले अब पहिला हामीले चरणकै क्षेत्रमा चराएरै अब यसलाई पालेर परालहरू खुवाएर पाल्ने गरेका थियो, त अहिले चरण हरियो नभएकोले उसले उसको जुन रिक्वायरमेन्ट डाइटको रिक्वायरमेन्ट छ त्यही पूरा हुन सकेन, अनि त्यसले गर्दा के भयो त त्यो बाझो हुने जाने होइन त्यो इन्फर्टिलिटीको प्रब्लमहरू देखाउने, र त्यो अब किसानलाई त अब किन बाझो राखिराख्ने भने मासुमा यत्रो पैसा आइरहेछ उसले फ्याट बेचिदिने, तर यसले इन टोटलमा गएर के भयो त हाम्रो जुन पपुलेसन छ त्यही डिक्रिज हुँदै गयो र अहिले भैँसीको त्यसले गर्दा के भयो त यसलाई हामीले अब कसरी यसबाट बढीभन्दा बढी फाइदा लिन सकिन्छ र यसलाई अब कम लागत कम गर्नु भन्दा लागत त कम गर्नलाई त अब त्यही हो हामीले अब त्यो फरेज बेसमा जानुपर्ने हुन्छ, त्यसको लागि हाम्रो किसान दाजुभाइले अलिकता त्यो घाँसपात लगाएर त्यसलाई हामी जस्तै त्यसलाई खानपानमा व्यवस्था गर्न सक्यौँ भने त्यसबाट हामीले राम्रो फाइदा लिन सकिन्छ जस्तो हामीलाई लाग्छ, र हामीले त्यसमा काम पनि गरिरहेछौँ कि के खुवाउने, कुन घाँस कति खुवाउने, वर्षैभरि कसरी घाँसपात उत्पादन गरेर त्यसलाई पुर्याउन सकिन्छ, त्यो टेक्नोलोजी हामीहरूले विकास गरिरहेछौँ।
तपाईँ आराको कुरा एउटा गर्नुभयो, अर्को चाहिँ तपाईँले भन्नुभएको थियो आकार साइज नै ठुलो, भैँसीको साइज ठुलो हुनाले पाल्नलाई पनि अप्ठ्यारो भएको कारणले गर्दाखेरि किसानको आकर्षण घटेको हुन सक्ला, र तपाईँहरूको फार्ममा हेर्दाखेरि मुर्रा जातको भैँसी हामीले हेऱ्यौँ त्यो चाहिँ सामान्यतया यो एभरेज साइज हो कि अलि सानो हो के हो तपाईँहरूको?
एभरेज साइज हो यो, त अब 450-450 किलोको हुन्छ तपाईँको
यही जातको पाल्दाखेरि किसानले फाइदा लिन सक्छन्?
अहिले त यो त नेपालमा तपाईँको तराई बेल्टमा खास गरेर तराई र मिड हिलमा तपाईँको भनौँ न तराई त्यो अहिले मुर्राले नै तपाईँको ढाकेको छ, र अहिले हाम्रो यो देशमा अब नेपाली मुर्रा भने पनि भयो यसलाई किनकि अब जमानादेखि यो नेपालमै अब जन्मिँदै अब होइन जेनेरेसन बाई जेनेरेसन यो फैल्दै गएको छ, पहिला त बाहिरबाट आएको होला इन्डियाबाट, तर अहिले त यो नेपाली मुरा भने पनि हामीले नामाकरण गर्यौँ हुन्छ हजुर यो हजुर हजुर यो त अब नेपालकै भैँसी भन्ने पनि भयो किनकि अब यत्रो वर्ष भइसक्यो पछाडि यो सस्टेन गरिसक्यो र हाम्रो लागि यो हावापानीको लागि उपयुक्त पनि देखिएकोले मुरा अहिले राम्रै मानिएको छ।
अघि तपाईँले भन्नुभयो एउटा चाहिँ मासु उत्पादन अर्को दुध उत्पादनको हिसाबले हाम्रो किसानहरूको चाहिँ अघि तपाईँले भने चाहिँ समस्या के छ भने दुध दुन्जेल चाहिँ दुधको लागि पाल्ने त्यसपछि दुध दिन छोडेपछि अथवा चाहिँ पाल्न झन्झट लागेपछि मासुको लागि बेच दिने त्यो चलन छ नि यो मासुको लागि मात्रै पाल्ने र दुधको लागि मात्रै पाल्ने त्यो किसानले बुझ्नुपर्ने कतिको खाँचो छ
होइन अब हामी मासुको लागि पाल्ने हो भने किसानलाई त एकदम जरुरी छ कि के उद्देश्यले हामी पाल्ने त्यो त पहिला आइडेन्टिफाई पहिला हाम्रो ऊ हुनु पर्यो किनकि त्यही हिसाबको ट्रिटमेन्ट हामीले गर्नुपर्ने हुन्छ त्यस पछाडिको दाना पानी स्याहार त्यही एजको एनिमल लिनु पर्यो किनकि हामीले अहिले हेर्या होला जस्तै ब्रोइलर पालन हामी कुखुरामा गर्छौँ होइन सानो एक दिनको चल्ला ल्याएर त्यही किसिमको डाइट दिएर डेढ महिनामै दुई महिनामा त्यसलाई 4 किलोको बनाएर बेच्ने गरे त्यस्तै हो ब्रोइलर हामीले भैँसीलाई ब्रोइलर भैँसी किन नबनाउने त त्यसलाई त्यही किसिमको दाना दियौँ भने त्यो ब्रोइलर भैँसी त छिटो बढेर तपाईँको मासुको लागि त हामी तयार गरेर बेच्न सक्छौँ त्यसबाट फाइदा लिन सक्छौँ
अब त्यो किसानले शुरू गरेका
छन् अहिले किसानले शुरू गरिसकेका छ किनकि राङ्गो पालन अहिले के छ राङ्गोको त्यति अब खेतीपातीमा युज देखिएन कतै पहिला त जोत्ने गाह्रो तान्नेमा युज भइरहेको थियो धेरै जसो अब ट्र्याक्टर धेरै भइसकेपछि अब यसको कामहरू अब बिस्तारै त्यो हराउँदै गएको छ अहिले त त्यो राङ्गोहरू के भएको छ अलिकता बुझ्ने अलि जान्ने किसानहरूले अहिले कलेक्सन गरेर तपाईँको अलिक सस्तोमा पनि पाउँछ होइन त्यो त धेरै महँगो पनि पर्दैन अनि सस्तोमा ल्याएर 400-500 हजारमा यसो किनेर ल्याएर अब 6 महिना अथवा 20 दिनको अब माउ पारेर दुध छोडेपछि त दिने हो 1 वर्षको बच्चा ल्याएर हामीले 8 महिना जति पाल्न सक्यो भने त्यसलाई कम्तीमा 3 गुणा बढाउन सकिन्छ जस्तै 100 किलोको छ भने ऊ 300 किलो हुन जान्छ अझ राम्ररी स्याहार गर्न सक्यो भने हामीले त यहाँ 200को पालेका थियौँ यहाँ 400-400सम्म पुग्यो 6 महिनामा त त्यसलाई राम्ररी स्याहार सुसार गर्न सक्यो भने त हामीले त्यसबाट अहिले अरे मार्केट पनि राम्रो छ अहिले अब 300 रुपियाँ किलो मासु बिकिरहेछ मार्केटमा भने त अहिले अब यो धेरै फाइदा हामी यसबाट लिन सक्छौँ।
अब जस किसानलाई केही उसमा कुरा गर्दाखेरि किसानले चाहिँ अहिले दुध उत्पादनको हिसाबले पनि भैँसी पाल्नुपर्ने खाँचो छ किनकि देशमा अझै पनि दुधमा आत्मनिर्भर हुन सकिरहेको छैन मासुमा पनि आत्मनिर्भर हुन सकिरहेको छैन होइन दुधमा पनि ध्यान दिएर पाल्नुपर्ने भयो मासुमा पनि ध्यान दिएर पाल्नुपर्ने भयो दुइटैमा फाइदा छ होइन त हामीले पाल्न सक्यौँ भने दुइटैमा भैँसीलाई प्रयोग गर्न सकिने भयो भने फाइदा त्यस दुइटै
अब दुइटैलाई दुइटैमा फाइदा छ किन भैँसी नै यस्तो छ चिज पशु वस्तु कि यसलाई हामीले दुधको लागि पनि बढी उत्पादन लिन सकिने र यसबाट बढी लाभ लिन सकिन्छ भन्ने लास्टमा गएर अब बुढो भएपछि यसलाई मासुमा पनि कल गरेर यसबाट मासु धेरै फाइदा लिन सकिन्छ तर अरू उसमा छैन दुइटै डबल पर्पजको छैन तर भैँसी त्यसैले हामीले के भन्छौँ कि किसान दाजुभाइहरूले भैँसी पाल्नुभयो भने यसबाट डबल फाइदा तपाईँको नोक्सानी लास्टमा गएर पनि नोक्सानी हुँदैन किनकि हामीले अब ब्रिडिङ उसको होइन दुध दिने अवस्था कम भए पनि मासुबाट पनि त्यसबाट मनङ्गै आमदानी हामी लिन सक्छौँ
साँझ जस्तो अब हाम्रो किसानले के कुरामा अहिले बढी ध्यान दिनुपर्ने खाँचो छ एउटा त आहाराको कुरा तपाईँले गरिहाल्नुभयो होइन अर्को के कुरामा चाहिँ भैँसी पाल्दाखेरि किसानले ध्यान नदिइ नहुने कुरा अर्को के हो
अब यस्तो छ यो जीवित अब भनौँ जीवित त घाँसपात पनि छ तर यो पशु वस्तुहरू अरे हामी जस्तै हामी पनि त जनावरमै आउँछौँ त्यो हाम्रो उसमै आउने भएकोले यसलाई तपाईँको सबै कुरा जस्तै अब उसको खोर दाना पानी पानी पनि स्वच्छ पानी त्यस पछाडि तपाईँको उपचारहरू अब सुरुमै हामीले त्यसलाई जुन हामी जस्तै हाम्रो नानीहरूलाई सानैदेखि हामी भ्याक्सिनेसन गर्ने होइन जुन छ नि खोपहरू दिने गरेका छौँ त्यस्तै पशुहरूमा पनि खोपहरू आउँछ त्यसलाई हामीले टाइम टाइममा खोपहरू लगाइदिने होइन अनि त्यस पछाडि जुकाको औषधिहरू खुवाइदिने हरू गर्यो भने त्यसबाट अब पशुहरूलाई त्यसपछि आहाराहरूको पनि सानैदेखि व्यवस्थित आहाराहरू मतलब व्यवस्था मिलाउन सक्यो भने मलाई लाग्छ यो हाम्रो अहिले 4-5 वर्षमा नब्याउने त्यो भैँसीहरू त्यो 3 वर्षमा ब्याएर दुध दिने अवस्था त्यो हाम्रो रिसर्चले देखाइरहेछ त्यसैले हामीले अलिकता स्याहार सुसार अलि व्यावसायिक उसमा जबसम्म हामी जाँदैनौँ त्यसलाई व्यावसायिक एउटै पाले पनि हामीले यसलाई कसरी फाइदा लिन सकिन्छ त्यो मनस्थितिले हामीले त्यसलाई पाल्न सक्यौँ भने सेवा सुसार गर्न सक्यौँ भने त्यसबाट हामी मनङ्गै आमदानी लिन सक्छु र त्यो उत्पादन पनि र यसको दूध पनि अब राम्रो हुन्छ, क्वालिटीको हुन्छ अरूको भन्दा, जस्तै फ्याट प्रोटिनहरू यसको राम्रो छ। त्यो हिसाबले पनि अब जस्तै अहिले गाई फार्महरूले पनि 50 गाई पाल्यो भने 10 भैँसी राख्छ, किनकि दूधको जुन त्यो फ्याट लेभल छ त्यसलाई बढाउनलाई, मार्केटमा त्यसको मार्केट प्राइस बढाउनलाई त्यसमा राख्ने गरेका छ अहिले। त्यो पनि एउटा राम्रो अहिले देखिएको छ त्यो भैँसीको इम्पोर्टेन्ट। त्यही हिसाबले हामीले भैँसी पाल्दा किसान दाजुभाइले यसबाट राम्रो फाइदा लिन सक्नुहुन्छ जस्तो हामीलाई लाग्छ। तर मेहनत चाहिन्छ, सेवा सहार चाहिन्छ, त्यो बिना मेहनत त्यो लाभ लिन सकिँदैन।
उहाँ हुनुहुन्थ्यो सुनसरी तररामा रहेको राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम तरराका संयोजक राम ओली शाह। दूध उत्पादन र भैँसी पालनको विषयमा कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बलदूत नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।